أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اللهم كل وليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة وليا وحافظا وقائدا وناصرا ودليلا وعينا حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا درود بيجي محمد وآل محمد میدان گرامی بہت سارے موضوعات تھے کہ جو آپ کے گوش گزار کرنا چاہتا تھا لیکن ایک ایسا موضوع کہ جس کی ہم سب کو اشد ضرورت ہے اور ہر لمحہ ضرورت ہے, زندگی کے ہر موڑ پہ ضرورت ہے, زندگی کے ہر اسٹیج میں ضرورت ہے, اور وہ ہے تربیت کا موضوع. ہر انسان کو اپنی زندگی کے ہر موڑ پر جس چیز کی ضرورت ہے وہ ہدایت و تربیت ہے. اور در حقیقت قرآن کریم نے اس موضوع کو بہت ہی سنجیدگی کے ساتھ بیان فرمایا ہے. اللہ تعالیٰ کے اسماء میں سے ایک اسم رب ہے. رب یعنی پالنے والا, رب یعنی تربیت کرنے والا. اگر صرف پالنے والا مراد دیا جائے تو یہ زمین, یہ آسمان, یہ چاند, یہ سورج, یہ لیل و نہار, یہ شب و روز, یہ سب انسان کی تربیت کر رہے ہیں. جتنے جتنے ماہ و سال, شب و روز گزر رہے ہیں, انسان ایک سال سے اگلے سال میں قدم بڑھا رہا ہے. اس بنا پر یہ تربیت, لیکن خداوند عالم صرف جسموں کی تربیت نہیں کر رہا, وہ انسانوں کی اور روحوں کی بھی تربیت کر رہا ہے. چھوڑ دیں بچوں کو, چھوڑ دیں, عیدی رہن دیں, کوئی مسئلہ نہیں ہے. درود بھیجے محمد و آل محمد پر. یہ سارے بچے اٹھ کے یہاں آ جائیں, سب یہاں آ جائیں میرے پاس, میرے دوست ہیں سب آ جائیں. میرے استاد ایک قصہ انہوں نے سنایا, یعنی چھوٹے بچوں کی طرف توجہ ہونی چاہیے, ہونی چاہیے نا جی. ہاں دوستی ہے ہماری, نہیں ہے دوستی ہے, چلیں درود بھیجے محمد و آل محمد. ہمارا موضوع کے تربیت, اللہ جسموں کی تربیت بھی کرتا ہے, روحوں کی تربیت بھی کرتا ہے. جسموں کا پالنے والا بھی ہے, روحوں کو پالنے والا بھی ہے. میرے استاد قراتی ایک واقعہ نقل کرتے ہیں اور کہتے ہیں کہ ایک دفعہ میں کسی محفل میں پہنچا تو وہاں پر بڑے بڑے لشکر کے سردار, جنرل, کرنل, بریگیڈیئر, ملک کے بڑے بڑے اعلیٰ افسران موجود تھے. کہنے لگے کہ میں بیٹھا ہوا تھا تو اچانک کوئی بہت بڑا جنرل کرنل آیا تو آگے جو بچے بیٹھے تھے ان کو ذرا اٹھا دیا, اٹھو اٹھو یہاں سے اٹھو, بچوں کو اٹھا دیا اور وہاں لا کے جنرل کرنل جو بھی صاحب تھے ان کو لا کے بٹھا دیا. کہنے لگے میں یہ دیکھ رہا تھا, میں جب ممبر پہ گیا تو میں نے کہا اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم, یہ کرنل جنرل صاحب جو موجود ہیں یہ آپ کی جگہ غصبی ہے, براہ کرم آپ یہاں نہ بیٹھیں, یہ بچوں کی جگہ ہے, یہ بچوں سے چھین کر آپ کو دی گئی ہے. کہنے لگے کہ یہ ان کے الفاظ ہیں, کہنے لگے کہ ان کو مجبور ہونا پڑا, وہ اٹھے اور پیچھے جگہ جا کے بیٹھے اور بچے اپنی سیٹ پہ آگے بیٹھے. کہنے لگے کہ حال یہ تھا کہ وہ جتنی گفتگو کر رہا جا رہا تھا بچے نیچے سے جو ہے مجھے اس طرح پیار کر رہے تھے. یہ بچوں کو تربیت کرنا اور بچوں کی تربیت پہ توجہ دینا ہے کہ ہماری گفتگو میں, ہماری مسجد میں, ہماری نماز میں ان بچوں کے لیے خاص حصہ ہونا چاہیے. اگر یہ یہاں پلے بڑھیں گے نہیں, اگر یہ اس فضا میں سانس نہیں لیں گے تو یہ جا کے گناہ کے ماحول میں زندگی بسر کریں گے اور پھر اپنے دین سے, اپنے اخلاق سے, اپنے اسلاف کی روایات سے بے بہرا ہو جائیں گے. اس بنا پر خود بچوں کے لیے گفتگو کرنا بہت سنجیدگی چاہیے. بچوں کی تربیت کے لیے بچہ بننا پڑتا ہے, ऐसी बात नहीं है, हैं? आपका कद 6 फीट का है, बच्चा आपका 1.5 फीट का है, कितने फीट का फर्क आ रहा है बताइए? 4.5 फीट का फर्क आ रहा है। आप ऊपर से देख रहे हैं, बच्चा नीचे से ऊपर देख रहा है ये नहीं है? बाद अवकात बच्चा जो है कोई बात कहता है तो आपको झुकना पड़ता है, बैठना पड़ता है, होता है ना? बाद अवकात बच्चा आपके कंधे को हाथ नहीं लगा सकता, बच्चा आपके दामन को पकड़ के ऐसे ऐसे करेगा। ये जो फर्क है जिस्म का, कद का, ये इस बात का तकाजा कर रहा है कि बाज़ औक़ात आपको झुकना पड़ेगा, बाज़ औक़ात आपको बैठना पड़ेगा, बाज़ औक़ात आपको सिर्फ देखने की, ऊपर से देखने की ज़रूरत नहीं कि बच्चा जो है 2 फीट का है, 1.5 फीट का है और वो जो है मुझे कुछ कहना चाह रहा है। बाज़ औक़ात आपको उसकी उस पर तवज्जो देनी पड़ेगी संजीदगी के साथ। इसी तरीके से बच्चे की तरबियत में जो जनरेशन गैप है, जो जहनों के सोचने का अंदाज, जनरेशन गैप से मुराद नस्लों का बाहिमी फासला नहीं है कि मेरे और मेरे बच्चे के दरमियान या मौलवी और आवाम के दरमियान या मौलाना और इमाम जमात के दरमियान 2 गज का फासला है, 4 गज का फासला है, 6 गज का फासला है। ये जनरेशन गैप यानी जहन की फिक्री सलाहियतों का दूर हो जाना, जिसको मैं कह रहा हूं कि एक चीज जो आप 40-50 साल की उम्र में देख रहे हैं और एक बच्चा 4 साल की उम्र में देख रहा है। मोबाइल आपने शायद 40 साल की उम्र में देखा हो, 50 साल की उम्र में देखा हो, लेकिन बच्चा 2 साल की उम्र में देख रहा है। इसका मतलब यह कि आपकी जो सोचने का अंदाज है वो बच्चे से मुख्तलिफ जरूर है, लेकिन बच्चा उन चीजों को इस उम्र में देख रहा है कि जो आप 40-50 साल की उम्र में देख रहे हैं। फर्क है। ये जो फिक्रों का तजाद है, सोचने का अंदाज मुख्तलिफ है, ये तरबियती पहलू की तरफ हमारी तवज्जो को मबजूल कराता है कि बच्चों के लिए बच्चा बनना पड़ेगा। अगर हम अपने बच्चों को वक्त नहीं दें, इम्पोर्टेंस नहीं दें, अहमियत नहीं दें, तो वो बच्चे जिस्मानी तौर पे तो हमारे बच्चे होंगे, हकीकी बच्चे नहीं होंगे। एक छत के नीचे रहने वाले तो बच्चे होंगे, माँ बाप होंगे, लेकिन वो हकीकी माना में एक सही मुतवाज़न जामे और कामिल इस्लामी फैमिली और घराना नहीं होगा। लिहाजा बच्चों के लिए लिखना, बच्चों के लिए बोलना, बच्चों से खेलना, उसके लिए बचपना चाहिए। अक्सर मैं अपने अहबाब को कहता हूँ कि बच्चों की तरबियत के लिए बच्चा बनना पड़ेगा आपको। बाप और बच्चे का जो ताल्लुक है वो ताकयामत दुनिया की कोई ताकत आपको उससे जुदा नहीं कर सकती। इन्हें अगर जसारत करूँ एक जुमला को, खुदा भी उससे जुदा नहीं कर सकता। आप कहेंगे खुदा भी जुदा नहीं कर सकता? जी हाँ, खुदा भी इस रिश्ते को ख़त्म नहीं कर सकता। इसका मतलब ही नहीं खुदा आजिज हो गया, दरमंदा हो गया, नहीं कर सकता, ना तवान हो, नहीं, इसलिए नहीं कर सकते कि खुदा ने खुद ये निज़ाम बनाया है। ये आप उससे पहले और आपकी नस्ल आपके बाद, आपके वालिद आपसे पहले, आप उनके बाद, फिर आपके बाद आपकी औलाद, इस बिना पर ये रिश्ता जो है ये कभी अलग होने वाला नहीं है। लिहाजा जब बच्चों की तरबियत की जाए तो फिर दोस्त बन के की जाए। इस बिना पर बच्चों को अहमियत देना, मैं बहुत सारी बातें करना चाहता था, इंशाल्लाह कुछ बातें बच्चों के हवाले से और जो बच्चे यहाँ मौजूद हैं इनके लिए भी, और कुछ बातें आप वालदैन और बुजुर्ग हजरात के लिए भी। दुरूद भेजिए मोहम्मद वाले मोहम्मद पर। कुछ उसूल मैंने पहले भी किसी मुकाम पे अर्ज किए थे, आपकी समाज की नज़र कर रहा हूँ। बच्चों की तरबियत के लिए सबसे पहली चीज़ ये है कि बच्चों का दोस्त बना जाए। एक बाप और एक माँ और उनके औलाद के दरमियान दोस्ती का रिश्ता कायम होना चाहिए। अगर ये दोस्ती का रिश्ता कायम नहीं है तो फिर आप उसके बाप तो हो सकते हैं लेकिन उसके हकीकी बाप नहीं हो सकते। उसके जिस्म पे तो आपकी हुक्मरानी होगी लेकिन उसके उसकी रूह पर उसके दिल पर आपकी हुक्मरानी नहीं होगी। कैसे दोस्ती का माहौल? दरवाज़ा खोला, इमाम हसन तशरीफ लाए, अस्सलामु अलैकी या उम्मा, मादरे गिरामी आप पे सलाम। ऐसे नहीं कि दरवाजे से सलाम कर दिया, तशरीफ लाए, कद अकबला वकाल अस्सलामु अलैकी या उम्मा, तशरीफ लाए, सामने पहुंचे माँ के, फिर सलाम किया। ऐसे नहीं कि दूर से हेलो हाय क्या हाल है खुदा हाफिज, नहीं, ये खुद अदब है, ये दोस्ताना माहौल है कि बच्चा घर में जब जाए तो अपने वालिदैन के सामने पहुंच कर उन्हें सलाम करे। ये नहीं हो कि उधर से अब्बा है, इधर से जो है पता चला बच्चा सहम गया, जनाब सद्दाम हुसैन आ रहा है, तालिबान आ रही है, अलकायदा आ रहा है, बच्चा दबक के जो है किसी कोने में, नहीं, दोस्ताना माहौल होना चाहिए। इमाम हसन घर में दाखिल हुए, घर में दाखिल होते नहीं कहा कदक बाला, आगे बढ़े, खिदमत पहुंचे, ये दोस्ताना माहौल है ना। हमारे घर का माहौल तो नहीं जनाब बजहरा का कि मां ने घूर घूर के देखना है। अच्छा ठीक है दादा, इस्लामी बनने की जरूरत नहीं, मदरसे जाने लगो, पता नहीं चार सलाम क्या सीख लिए तुमने। जनाब जहरा ने क्या कहा, वालेकुम या कुर्रतु आइनी व समरतु फुआदी, मेरी आंखों की ठंडक दिल की चैन हसन तुम पे सलाम। यानी ये दोस्ताना माहौल बरकरार रहना चाहिए, माँ के दरमियान हो, बच्चे और माँ या बच्चे और बाप के दरमियान हो, ये दोस्ताना माहौल। वाले दुगने अंदाज से जवाब दी जनाब जहरा ने। पहली चीज दोस्ताना माहौल, दोस्ती में अदब एहतराम, ये तमाम चीज़ें मलूद खातिर रखी जा सकती हैं। जाहिर सी बात है कि छोटा बच्चा है, उसे आप बताएं मैं तुम्हारा बाप हूँ तुम मुझे एहतराम करो, बहुत से लोग होते हैं वो ज़बरदस्ती अपना एहतराम करवाना चाह रहे होते हैं। वक्ती तौर पे तो बच्चा सीख जाएगा आपका एहतराम करना लेकिन हकीकी माना में वो आपका एहतराम नहीं करेगा। इस बिना पर दोस्ताना माहौल वालिदैन और बच्चों के दरमियान ज़रूरी है। इन्हें अगर आप चाहते हैं आपकी आने वाली नस्लें वाकयन कुरान और अहले बैत की सीरत पे गामजन हो तो उनकी सही और मुतवाजन और जामे इस्लामी तरबियत करें। सबसे पहला उसूल ही कि बच्चों का दोस्त बना जाए। दूसरा उसूल यह कि उनको वक्त दिया जाए, टाइम दिया जाए घरों में। अगर आप टाइम नहीं देंगे, आप कहेंगे टाइम भी कोई देने की चीज़ है, वक्त भी तो देने की चीज़ है, मैं बाप हूँ उसका, घर में रहता हूँ, कमाता हूँ, जॉब करता हूँ, रोटी लेके आता हूँ, मुझे क्या ज़रूरत है। नहीं अजीज़ा निगरा में, वो बेटा ज़रूर है, एक छत के नीचे आप और वो रहते तो हैं लेकिन दर हकीकत क्या है, उसको वक्त देने की ज़रूरत है। वक्त देना यानी बच्चे को उसकी अहमियत का अंदाज़ा दिलाना, बेटा मैं तुम्हें चाहता हूँ, मैं तुम्हें पसंद करता हूँ, देखो मैं थका हुआ हूँ। अब जाहिर सी बात है जो हजरत इस बुलंद, मुझे नहीं पता कि ये कितने मीटर बुलंद है आपकी पहाड़ी, आपका इलाका कितना है जी, 4000 फुट की बुलंदी पर है, सतह समंदर से 4000 फुट की बुलंदी पे आना, मैं तो अभी आ रहा था तो मेरा सांस फूलने लगा, मैं तो आधी नहीं हूँ लेकिन आप तो आधी हैं, लेकिन फिर भी 4000 फुट की बुलंदी पर आना उतरना चढ़ना कोई मजाक बात तो नहीं है ना। आप थके हुए भी हों लेकिन अपने बच्चों का वक्त, बेटा मैं थका हुआ ज़रूर हूँ लेकिन मैं तुम्हें वक्त देना चाहता हूँ, वक्त दें। वक्त भी दोस्ताना माहौल के तहत होना चाहिए। ऐसा नहीं है कि जनाब सब बच्चों को लाइन से खड़ा कर दिया, हाँ भाई तुम बताओ तुम बताओ तुम बताओ तुम बताओ, नहीं, दोस्ताना माहौल में चाय के बहाने बैठ जाएं, खाने के बहाने दस्तर खान में बैठ जाएं, पूछें दिन बेटा दिन कैसा गुजरा, स्कूल में क्या पढ़ा, मदरसे में क्या हुआ, कॉलेज में क्या हुआ, यूनिवर्सिटी में कोई मुश्किल तो नहीं आ रही बेटा, घर में सब ठीक है। ये जो वक्त दे रहे हैं, अहमियत दे रहे हैं, ये बच्चे के दिल में आपके अदब एहतराम और हैबत को ज़्यादा करेगा। अगर आप दोस्त नहीं बनेंगे बच्चे के तो ये बच्चा गली कूचों में जाकर गैरों को अपना दोस्त बनाएगा। हजरत यूसुफ बहुत छोटे से एक ख्वाब देखा, अजीब गरीब ख्वाब, चांद सूरज सितारे उनको सजदा कर रहे हैं, परेशान हो गए। आपके इलाके का नाम क्या है जी?
चेंजला।
चेंजला, खूब। चेंजला के गली कूचों में जाके जनाब यूसुफ ने नहीं पूछा अपने दोस्त से, अपने फ्रेंड से, हाँ भाई मैंने ख्वाब देखा है, जहां वो रहते थे मसलन, उन्होंने जाके किससे पूछा? अपने वालिद से, अपने फादर से। ठीक है, क्यों? क्योंकि दोस्ताना माहौल था। नबी खुदा है हजरत याकूब, हजरत यूसुफ तो छोटे से हैं, लेकिन जब ख्वाब देखा, एक प्रॉब्लम आई, एक मुश्किल आई, क्या हुआ? फौरन बाप के पास पहुंचे। अगर बाप और बेटे के दरमियान दोस्ताना रिश्ता कायम ना होता तो हजरत यूसुफ बयान ना करते। ये नबी खुदा का घराना है कि जहां पर बच्चा अपनी प्रॉब्लम को, अपनी मुश्किल को आके शेयर करता है। हजरत याकूब ही नहीं कहते बेटा अभी जाने, ऑफिस जाने का टाइम है, अभी अखबार पढ़ने का टाइम है, अभी खबरें आ रही हैं, अभी चाय का टाइम है, नहीं। फौरन जैसे ही बच्चे ने अपनी प्रॉब्लम, अपनी मुश्किल बाप की खिदमत में दी, फौरन ला तकसुस रुया का अला इखवते का, बेटा अपना ख्वाब बयान ना करना किसी को, अपने भाइयों के सामने। फौरन ताबीर नहीं बताई, लेकिन उस मुश्किल से बच्चे को निकालने के लिए फौरी इकदाम किया। यानी बच्चे को पता चल गया, मैं जो अपनी प्रॉब्लम, अपनी मुश्किल लेकर अपने वालिद के पास आ रहा हूं, वालिद की तरफ से फौरन जवाब आएगा। फौरन जवाब आया। बाज़ औक़ात आप बच्चे की मुश्किल दो तरीके से हल कर सकते हैं। एक, उसकी माली मुश्किल है, आप उसको माल देकर उसकी मुश्किल हल कर सकते हैं, और एक वक्त के भरपूर तवज्जो देकर उसकी मुश्किल हल कर सकते हैं। बच्चा आया आपसे, कहा जनाब मुझे ये मुश्किल है, मुझे ये चाहिए, अभी आपने उसकी बात पूरी सुनी नहीं, जेब में से पैसा निकाला और आपने उसको दे दिया, ये लो। ये बच्चे की माली मुश्किल हल हो गई, बच्चे की प्रॉब्लम सॉल्व हो गई, बच्चा जो चाहता था उसे मिल गया, लेकिन बच्चे की शख्सियत में एक खाना खाली रह जाएगा हमेशा हमेशा के लिए। वो क्या है? बाप ने मेरी पूरी बात नहीं सुनी, बाप ने तवज्जो नहीं दी। मैंने कल भी गिला किया था, यहाँ पर भी शायद गिला करूँ, पता नहीं मुनासिब है नहीं है, ख्वातीन को भी यहाँ पे होना चाहिए था। इस मस्जिद में ख्वातीन के लिए भी नमाज जमात का इंतज़ाम करें, उनको भी जमात में शरीक करें। सिर्फ ये बातें मर्दों के सुनने की नहीं हैं, ये ख्वातीन के सुनने की भी हैं। काश के ऐसा होता, अब मुझे नहीं पता कि जो आवाज़ जा रही है कितने मेरी माए बहनें जो हैं तवज्जो दे रही हैं, लेकिन अगर यहाँ बाकायदा एक हिस्सा होता ख्वातीन का, तो इंशाल्लाह उम्मीद है कि अगली दफ़ा, ज़िंदगी रही न जाने कब आना हो, अगली दफ़ा ज़िंदा रही तो मैं इंशाल्लाह मौलाना के तवज्जो से इस अमर का मुशाहिदा करूँगा कि आपकी मस्जिद में ख्वातीन के लिए भी नमाज जमात का इंतज़ाम हो इंशाल्लाह। ठीक है, बहुत सारी मुश्किलात होती हैं, मुआशरती मुश्किलात होती हैं, समाजी मुश्किलात होती हैं, लेकिन हमें समाज का इतना पाबंद नहीं होना चाहिए कि हम अपनी माओ बहनों को जमात के सवाब से महरूम कर दें। लिहाजा उनका हिस्सा होना चाहिए मस्जिद में, इमाम बारगाह में, मजलिस में, वो आएँ, मर्द हट जाएँ, मिसाल के तौर पर अपनी मजलिस इनेकाद करें, जमात में आएँ, जमात में शामिल हों, पर्दा लगा दीजिए, यहाँ से एक दरवाज़ा उनके लिए वक्फ कर दीजिए और एक दरवाज़ा मर्दों के लिए वक्फ कर दीजिए, कोई बड़ी बात नहीं है। बच्चे की शख्सियत में, अर्ज़ कर रहा था, झोल रह जाएगा, खला पैदा हो जाएगा कि बाप ने पैसा तो दे दिया, मुश्किल तो हल कर दी, लेकिन तवज्जो नहीं दी। एक ये मुश्किल हल करना है, दूसरी तरह मुश्किल ये कि बच्चा आपके पास आया, शायद पैसा पूरा नहीं है आपके पास, मुकम्मल तौर पे उसकी मदद नहीं कर सकते, उसकी प्रॉब्लम सॉल्व नहीं कर सकते, उसकी मुश्किल का हल पेश नहीं कर सकते, लेकिन उसे बिठाते हैं, समझाते हैं, पूरी तवज्जो से उसकी बात सुनते हैं। ये बच्चा ये कहेगा, ये बाप मुझे तवज्जो देता है। दो बच्चे थे, वो आपस में बहस कर रहे थे, एक ने कहा मेरे मेरा अब्बू जो है ये लाते, उसने कहा मेरे अब्बू ये करते हैं। तो उसने कहा ये बताओ कि तुम अपने दिन में अपने वालिद को कितनी मर्तबा देखते हो, कितना टाइम देखते हो। कहा कि जब सुबह स्कूल जाता हूँ तो वालिद अपने कमरे में होते हैं, मैं अपने कमरे में होता हूँ, मुलाकात नहीं होती। शाम में जब आता हूँ जब भी वालिद नहीं होते, रात में जब सो जाता हूँ जब वालिद आते हैं देर से आते हैं, लिहाजा मेरी मुलाकात नहीं होती। उसने कहा मेरे वालिद तुम्हारी तरह नहीं है, वो मुझे वक्त भी देते हैं, मुझे टाइम भी देते हैं, मुझे अहमियत भी देते हैं, यानी वो हकीकत में मेरा बाप है, हकीकत में मेरा साया है, हकीकत में मेरा सरपरस्त है। दुरूद भेजिए मोहम्मद वाले मोहम्मद वक्त दीजिए, अहमियत दीजिए, दोस्त बनाइए बच्चों को। आज से ये अहद करके उठें यहाँ से, अपने बच्चों के साथ दोस्ताना माहौल अपने घरों में रखें। आप नहीं रखेंगे तो बच्चे पूछेंगे, ये बच्चे सुन रहे हैं, ये इसलिए इनको लाके बिठाया है ताकि इनको याद रह जाएगी ये बात कि मौलाना ने कहा था कि अब्बू आप जो हैं, बाबा आप जो हैं दोस्ताना माहौल रखें, इनकी बात रह जाएगी और ये आपसे दरख्वास्त भी करेंगे, आपको याद भी लगेंगे, मैं और आप भूल जाएंगे लेकिन ये नहीं भूलेंगे। अल इल्मु फिस्सगार का नक्शो फिल हजर या अल हजर, कि बचपने का इल्म पत्थर पे लकीर के मानिंद होता है, लेकिन मेरी स्टेज पे आके कोई इंसान इल्म हासिल करे तो वो पानी पे नक्श बनाने की मानिंद होता है, बेकार अबस बेफायदा ला हासिल। दोस्ताना माहौल दें, अहमियत दें। तीसरा काम ये करें कि छुट्टी के दिन बच्चों को अरीब करीब किसी भी इलाके में उनके साथ सैर व तफरी के लिए निकल जाएं, हाथ थामे बच्चों का चले, टहल के आते हैं 1 किलोमीटर, माशाल्लाह से ये कुदरती खूबसूरतियाँ हैं, हर तरफ ही सब्ज़ा है कि किसी तरफ भी निकल जाएं। वक्त दे बच्चों को, ये ज़रूर, अगर आपने वक्त नहीं दिया, अब मुझे नहीं पता यहाँ पे आपके इस गांव में इस इलाके में टेलीविज़न है या नहीं है, घरों में है माशाल्लाह से, डिश भी होगी जी, कहीं ना कहीं मिल जाएगी जी, माशाल्लाह माशाल्लाह। खूब, अगर आपने वक्त नहीं दिया तो केबल अगवा करके ले जाएगा बच्चे को, माशाल्लाह तरक्की याफ्ता आपका गांव में है। दुरूद भेजिए मोहम्मद वाले मोहम्मद। ये है अलमिया कि तालीम बाद में पहुंचती है, अदब तहजीब बाद में पहुंचता है, शैतान अपना घर पहले बना लेता है। ये अलमिया है हमारा, क्योंकि हमारा रोक टोक नहीं है, टेलीविजन जो दे रहा है वो देखेंगे। आप टेलीविजन वालों से ये नहीं कह सकते ये ना दो, ये ना दिखाओ, ये ना सुनाओ, उन्होंने जो दिखाना है सुनाना है बताना है समझाना है वो दिखाएंगे, ना चाहते हुए भी अगर आप खोलेंगे तो उसे देखेंगे भी सुनेंगे भी, कानों में भी जाएगा फिक्र में भी जाएगा। चले आप तो बड़े हैं, बच्चे का क्या करेंगे, आप कहाँ तक फिल्टर लगाएंगे, महरम और नौजवान का हाथ पकड़ते गले मिलते घूमते घामते दिखाया जाएगा, कहाँ तक रोकेंगे आप। पर्दा तो नहीं लगा सकते टेलीविजन पर, जहां पे ना महरम औरत आ रही वहां पर्दा डाल देते हैं कि बच्चा ना देखे, नहीं हो सकता। जाने के ना भी घर में और घर के बाहर बच्चों के मित्र सैर के लिए जाएं, वक्त दें, बच्चे के साथ खेलें। तो सहब आरामत तो सभी रवायत रसूल अकरम की, बच्चा अगर बचपन में खेलेगा तो बड़ा होकर हलीम बुर्दवार बनेगा। हर इंसान में एक जिन होता है, जिन से मुराद एक शैतान होता है, शैतान से मुराद एक, अब पता नहीं इतनी उर्दू आप समझते नहीं समझते, चुलबुलापन होता है। चुलबुलापन यानी इंसान किसी वक्त चैन से नहीं बैठता। ये जिन, ये एहसास, ये बचपना, अगर बचपन ही बिना निकले तो ये बड़े होकर निकलता है, बड़े होकर फिर बड़ी सूरत में जाहिर होता है। तवज्जो है जी निकले में, ये बचपना अगर इंसान का ना निकले बचपने में तो ये फिर आप बहुत से बड़ों को देखते होंगे बड़ी ओंगी बोंगी उल्टी सीधी हरकतें कर रहे होते हैं, क्योंकि उनका बचपना उनके बचपने में नहीं निकलता। इस खेलकूद से बच्चे इस काबिल होता है कि उसका जिस्म उसकी सलाहियतें परवान चढ़ती हैं, निशानाबाजी, मुझे नहीं पता आपके जहन में पता नहीं क्या तसव्वुर, तो मैं आके क्या गुफ्तगू करूँगा, लेकिन मैं बहुत ही सादी गुफ्तगू कर रहा हूँ। निशानाबाजी बच्चों के साथ खेलें, इस निशानाबाजी से उसकी फिजिकल फिटनेस होगी, उसका निशाना मजबूत होगा और उसमें एक स्पिरिट और लगन पैदा होगी कि अगर चार दफा उसका निशाना खता गया, निशाने पे नहीं गया, पांचवी तो वो भरपूर कोशिश करेगा, उसकी सलाहियतें निखर के सामने आएंगी। बच्चों के दरमियान रेस का मुकाबला कराइए दौड़ का, बच्चों के दरमियान खुशहदी का मुकाबला कराइए। ज़रूरी नहीं कि ज़मीन और आसमान के तमाम वसाइल जमा हों तो बच्चों के लिए सैर व तफरी का इंतज़ाम किया जाए, सादी सादी चीज़ों से। घर में बाज़ार से 300-400 रुपए का वाइट बोर्ड और एक उसका मार्कर मिल जाएगा, उसकी इंक मिल जाएगी, इंक ख़त्म हो इंक डालीजिए वाइट बोर्ड पर, बच्चा यहाँ पर तस्वीर बनाओ, उसको कोई ना कोई हर्फ सिखाएं, कोई हदीस सिखाएं, कोई आयत सिखाएं रोज़ाना की, ताकि बच्चे की सलाहियतें निखरें। ये बहुत ही सादे उसूल बता रहा हूं तरबियत के, कि जिसमें आप और बच्चे के दरमियान एक कल्बी और मुस्तहकम रिश्ता पैदा हो सके तरबियत के उनवान से, तो बच्चों को जाएं सैर व तफरीह करें, खेलें कूदें। मौलाए कायनात बच्चों को वक्त देते हैं, अपने घर में आते ये नहीं कहते कि अना अमीरुल मोमिनीन, मैं अमीरुल मोमिनीन हूँ, मैं अली मुर्तज़ा हूँ, मैं फातिह खैबर हूँ, मैं ये हूँ, मैं वो हूँ। नहीं, बच्चों के साथ खेल कूद, खेल कूद से मुराद मनफी माना में नहीं, यानी बच्चों को वक्त देना, बच्चों के साथ टाइम पास करना, ये टाइम पास करना भी मनफी माना में नहीं है, टाइम यानी बच्चों को टाइम देना। और रसूलुल्लाह क्या करते थे, यही करते थे। रसूलुल्लाह की ज़िंदगी में कई किस्म के स्पोर्ट थे, खेल थे, खेल मुस्बत माना में, खेल मनफी माना में नहीं है। इस बना पर आइम्मा की शान ये थी कि जब घरों में आते थे तो बिल्कुल प्यार और मोहब्बत का माहौल होता था। अमीरुल मोमिनीन बच्चों को वक्त देते हैं। अब देखिए अमीरुल मोमिनीन अलैहिस्सलाम इमाम अली मस्जिद से तशरीफ लाए, शहजादी कौन है जन्म फातिमा ज़हरा सलामुल्लाह अलैहा ने दुरूद भेजे मोहम्मद वाले मोहम्मद, ए अबुल हसन आज मस्जिद में ये वाक़ पेश आया है, ये वही आई है, कोई शख्स उसने एतराज़ किया था, कोई शख्स ने सवाल किया था, तरीके कहाँ, लेकिन ज़हरा आपको किसने बताया? कहा कि आपके बेटे इमाम हसन अलैहिस्सलाम ने। कहा कि अच्छा, तो हज़रत अली को शौक़ हुआ कि बेटे की ज़बानी ये बातें सुने। अब देखिए ना, हज़रत अली को शौक़ हुआ कि वो इन तमाम वाक़यात को जो मस्जिद में होते हैं और वो अपनी वालिदा को हज़रत अली की ज़ौजा को आके सुनाते हैं, हज़रत अली को शौक़ हुआ कि वो बच्चे की ज़बानी सुने। अब इसमें बाप और बच्चे के तसव्वुर आ गया ना, एक बाप कितना शौक़ रखता है बच्चे की उस मासूमाना ज़बान से अदा होने वाले जुमलों को सुने। अमीरुल मोमिनीन एक दिन जल्दी इमाम हसन से पहले घर में तशरीफ़ ले आए और जो वाक़ मशहूर है कि दरवाज़े के ये पर्दे की ओठ में चले गए, पीछे चले गए। इमाम हसन आए और उन्होंने हसब आदत अपनी वालिदा को वाक़या बयान करना शुरू किया। अचानक ज़बान में लड़खड़ाहट पैदा हुई और कहा कि वालदे ग्राम में ऐसा महसूस होता है जैसे कोई बड़ा जो है मुझे देख रहा हो। कहा कि हाँ बेटा, तुम्हारे वालिद जो हैं वो वहाँ खड़े ये तमाम बातें सुन रहे हैं। ये घर का माहौल था या नहीं था? दोस्ताना माहौल था। वो ना अमीरुल मोमिनीन अलैहिस्सलाम को, नफ्से रसूल को, ऐनुल्लाह को, यदुल्लाह को, वजहुल्लाह को, ये मामूली सा काम करने की क्या ज़रूरत थी कि उनको शौक हो कि बच्चे की ज़बानी सुने, अपने बच्चे की ज़बानी, वो बातें जो खुद सुनकर रसूलुल्लाह से आ रहे हैं मस्जिद में। ये दोस्ताना माहौल बता रहा है अली और फातिमा के घर का कि हमारे घरों में भी ये प्यार और मोहब्बत का माहौल होना चाहिए। हमारे यहाँ क्या होता है, बाप आता है और कर्फ्यू आ जाता है, एक भगदड़ मच जाती है, बच्चे इधर उधर जो है ना कोने में दबक जाते हैं, अब आ गए, किताबें बंद होती हैं, जल्दी से किताबें खुल जाती हैं जी, जितने मोबाइल होते हैं सब जेबों में चले जाते हैं, हुजूर ने बाप नहीं आए तो कर्फ्यू, चीफ ऑफ द आर्मी स्टाफ आया आपके घर में। अमीर मोमिनीन जब आते हैं घर में तो क्या होता है, बच्चे लपक के बाबा का दामन थाम लेते हैं। तो अहमियत दीजिए, वक्त दीजिए, उनके साथ सैर व तफरी कीजिए, उनके साथ फिजिकल एक्टिविटीज, जिस्मानी वर्जिश अंजाम दीजिए ताकि उनकी सलाहियतें खुल के सामने आएं, ताकि वो मजबूत और तवाना जिस्म के मालिक बन सकें, उनमें स्पिरिट पैदा हो, उनमें लगन पैदा हो, उनमें तड़प पैदा हो। ये जो खेल होता है, बच्चे जो आपस में फुटबॉल खेल रहे हैं, क्रिकेट खेल रहे हैं, या और दूसरे जो मुख्तलिफ यहाँ पर मुकामी सतह के गेम होंगे, खेल होंगे, वो खेलते हैं, तो उनमें एक स्पिरिट पैदा होती है, एक लगन होती है कि दूसरे को हराना है, खुद जीतना है, मुझे आगे बढ़ना है, इसको पीछे रखना है, मुझे ये काम करना है। तो ये जो लगन है, ये जिंदगी के तमाम मैदानों में उसके लिए कारामद साबित होगी। ये बाप दर हकीकत कर सकता है। एक माँ क्या कर सकती है बच्चे के लिए? माँ घर में, अगर बाप और माँ में दोस्ताना माहौल होगा, अगर दोनों हिंदुस्तान पाकिस्तान बने रहें, इधर से गोलाबारी, उधर से बोछाड़ जी, क्या होगा? बच्चा फुटबॉल बना रहेगा, कभी पाकिस्तान अम्मा को देखेगा, कभी अब्बा हिंदुस्तान को देखेगा, क्या होगा? कभी फुटबॉल इधर से उस कोर्ट में जाएगी, उधर छोड़ के बच्चा डिवाइड हो जाएगा, ख़त्म हो जाएगा, तजब्जुब, जहनी तजब्जुब का शिकार हो जाएगा, उसकी शख्सियत किरची किरची हो जाएगी, पाश पाश हो जाएगी, रिजा रिजा हो जाएगी। लिहाजा बच्चों की तरबियत में वालिदैन का बहुत बड़ा किरदार होता है। कोई भी ऐसा इख्तलाफ कि जो आप बच्चों के सामने कर रहे हैं, बच्चे बड़ी अहमियत से उसे सुनते हैं, नोटिस लेते हैं। ये और बात है कि वो ज़बान पे लेके नहीं आते। अल्लाह ताला ने इन बच्चों का सेंस बहुत तेज़ रखा है, क्योंकि ये इस्मत में, इस्मत के दर्जे पर मासूम हैं। इनसे जब गुनाह नहीं होता ना, तो इनकी होश, इनकी ज़कावत, इनकी ज़हानत सब अपने उरूज पे होती है। ये बिल्कुल उस एंटीने की मानिंद होते हैं कि जो बहुत ऊंचा होता है, ओके, और हर किस्म की मामूली से मामूली फ्रीक्वेंसी को कैच कर लेता है। या अगर कद में वो एंटीना ऊंचा ना हो, लेकिन इतना शार्प होता है कि मामूली सी भी फ्रीक्वेंसी करीब से गुजरेगी, उस फ्रीक्वेंसी को अपने अंदर ले लेगा। जाहिर ना कर सके बच्चा, मुमकिन है, लेकिन बच्चा सुनता है, देखता है, समझता है, और बाज़ औक़ात मुझसे और आपसे ज़्यादा बेहतर अंदाज से समझता है। लिहाजा वालिदैन का किरदार, ज़न व शोहर का किरदार ऐसा होना चाहिए कि उनके बाहिमी अख़लाक में, घरेलू ज़िंदगी में कोई इख्तलाफ नहीं होना चाहिए। ये इख्तलाफ बच्चों के लिए ज़हर क़ातिल है। अगर हम वाकई बच्चों की तरबियत करना चाहते हैं, तो फिर अमल से तरबियत करें। हम जिनके घरों में छोटे बच्चे, मैं, मेरी एक 1.5 साल की भतीजी है, तो खानम जिस अंदाज से हिजाब करती हैं, वो 1.5 साल की बच्ची देखो बई नहीं, उसी स्टाइल से चादर उठाकर उसको उसी तरीके से ओढ़ती है। मैं नमाज पढ़ने खड़ा होता हूँ तो उसी अंदाज से मेरे साथ आके खड़ी हो जाती मेरी भतीजी, आप देखते होंगे आपके बच्चा के खड़े हो जाते हैं। बाज़ औक़ात देखने में आए मनफी अंदाज से, क्या बाप सिगरेट पी रहा है खुदा ना खास्ता, बच्चे के सामने माचिस की तीली निकाली, सुलगाई और सिगरेट जलाई, बच्चा भी बाज़ औक़ात वही काम कर रहा होता है। इसीलिए ख़ास इज़्ज़वाजी मसाइल में जो ताकीद की गई है पर्दा पोशी की, जो ताकीद की गई है इन मसाइल को खुफिया रहने की, उसकी वजह यही है कि बच्चे पर बुरा असर ना पड़े, उसकी वजह यही है। इस बिना पर बच्चा सब कुछ देख रहा है। बाज़ औक़ात आपके उठने बैठने के अंदाज को वो कॉपी कर रहा होता है, आप नहीं समझ रहे, आप कह के गुजर गए, करके गुजर गए, बच्चे ने उस फ्रीक्वेंसी को अपने अंदर जज्ब कर लिया। अब वही बच्चा वही अमल अंजाम देगा जो आपसे कर। तो अगर वाकई वालिदैन तरबियत करना चाहते हैं, तो फिर बाहिमी अखलाक ऐसा होना चाहिए। आइए फिर जनाब ज़हरा के घर चले। کہ زن و شوہر کا کیا اخلاق ہے. خدا نے قرآن کریم میں چار قسم کی فیملی اور گھر کا تذکرہ کیا ہے. توجہ ہے عزیزان گرامی, جی تھک تو نہیں گئے نا, ابھی تو شروع ہوا ہے نا. جی درود بھیجو محمد وال محمد. آج تو تقریباً 1.5-2 گھنٹے کی گفتگو ہونی چاہیے کم سے کم, ہیں کوئی مسئلہ تو نہیں ہے نا. اچھا آئیے جناب زہرہ کے گھر میں. حضرت علی علیہ السلام داخل ہوئے, السلام علیکی یا بنت رسول اللہ. یہ نہیں کہا کہ منے کی امی سلام, چھوٹی کی اماں. جی ارے بات سنو, نہیں کیا کہا, بنت نبی خدا آپ پہ سلام. ہماری کیا ہوتا ہے, ہماری سلام کا رواج ہی نہیں. گھروں میں جائیں اور مرد جو ہے وہ قصر شان سمجھتا ہے سلام, میں سلام کروں, وہ بھی بیوی کو, کسی نے سننے کہے کہ جورو کا غلام ہے. ہم اتنے معاشرہ زدہ ہو جاتے ہیں بعض اوقات, لیکن ہم علم ممنین کہہ رہے ہیں کہ نہیں, پیار و محبت کا ایک فضا قائم ہونی چاہیے. تصور نہیں کہ مرد آ کے سلام کرے گھر میں بیوی کو, ابدا اصلاً نہ کٹ جائے گی اس کی اگر بیوی کو سلام کر لیا اور کسی نے دیکھ لیا تو وہ تو پورے چنجر میں مشہور ہو جائے گا, فلاں صاحب نے تو زوجہ مبارکہ کی خدمت میں سلام, بڑا جورو کا غلام ہے. ہم علم ممنین کیا کہتے ہیں, سلام بھی پیش کرتے ہیں, ادب اور تمیز بھی سکھاتے ہیں. یہ نہیں کہتے چھوٹی کی اماں منے کی اماں, ارے بات سنو, نہیں, ادب تمیز تہذیب علم نور ہدایت. السلام علیکی یا بنت رسول اللہ, یہ بھی نہیں کہا فاطمہ تم پہ سلام, فاطمہ کہہ سکتے تھے, نہیں, ایک اور اسٹیٹس دیا, ایک اور عنوان دیا, بچے موجود, رسول اللہ موجود, بچے موجود ہیں, نانا کے ساتھ آرام کر رہے ہیں, چادر کے نیچے موجود ہیں. کیا کہا, فاطمہ زہرہ کا نام نہیں لکھا, بنت نبی خدا, نبی خدا کی بیٹی آپ پہ میرا سلام ہو. کیا پیار و محبت کا ماحول ہوگا. اس کے بعد کہا, وعلیک السلام یا ابا الحسن و یا امیر المؤمنین. یہ نہیں کہا کہ انہوں نے بھی جیسے ہمارے گھر میں منے کے ابا, بات سنیں ذرا, وعلیکم السلام, نہیں, وعلیک السلام آپ پہ بھی سلام ہو, یا ابا الحسن نام نہیں لیا مولا کائنات کا, بلکہ کیا کہا, ابو الحسن لقب دیا, کنیت کے ساتھ پکارا ہے, معذرت کے ساتھ کنیت کے ساتھ پکارا ہے, ابو الحسن آپ پہ سلام. اور صرف یہی نہیں بلکہ اپنے شوہر کا جو اجتماعی منصب تھا اسے بھی جناب زہرہ نے فراموش نہیں کیا. اگر صرف یہ کہہ دیتی ہیں وعلیکم السلام یا ابو الحسن, قصہ تمام, زن و شوہر تھے, سلام کیے, جواب دے دیا, نہیں, کہا کہ فاطمہ ایک بیوی اور زوجہ ہونے کی حیثیت سے اپنے شوہر کے اجتماعی منصب کو فراموش نہیں کر سکتی. وعلیکم السلام یا ابو الحسن ویا امیر المؤمنین, درود بھیجے محمد وال محمد. تو جاری رکھیں گفتگو نا, کیونکہ لائٹ آنے کا کوئی امکان تو نہیں ہے. جی اچھا, چونکہ میں چاہ رہا ہوں, چونکہ گفتگو ریکارڈ ہو رہی ہے تو ایک سند رہ جائے گی. اب مجھے نہیں پتا کتنی دیر رک جاؤں, 1-2 منٹ یا.
نعرہ تکبیر, نعرہ رسالت, نعرہ حیدری,
درود بھیجے محمد وال محمد پر. हमारे यहाँ क्या होता है, मर्द और औरत एक दूसरे को उनके इज्तिमाई मनसब के लिहाज से कबूल नहीं कर रहे होते। मौलवी है तो मुर्गी घर की मुर्गी क्या कहते हैं, दाल बराबर। प्रोफेसर है घर की मुर्गी दाल बराबर। हमारी यहाँ ख्वातीन जब उनको एहतराम नहीं मिलता तो वो भी फिर मर्दों का एहतराम नहीं देती। आप मुझे एहतराम नहीं देते तो आप होंगे प्रोफेसर कॉलेज में, भाई आप तो खावंद हैं, आप होंगे मौलाना अपने मस्जिद के, आप घर में तो शौहर हैं, लेकिन जनाब ज़हर का अखलाक ये नहीं है। यानी वो अपने शौहर के इज्तिमाई मनसब को याद रखती हैं कि मेरा शौहर है, खावंद है मेरा, मेरा हस्बैंड है, लेकिन 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 उसके पास एक टाइटल मौजूद है, वो है अमीरुल मोमिनीन का। जनाब ज़हर कह रहे हैं ए अली मुर्तज़ा आप मेरे शौहर हैं, मेरे बच्चों के बाप हैं, लेकिन आप अमीरुल मोमिनीन हैं, मैं फातिमा ज़हरा ज़ौजा होकर घर की फिजा में भी आपके अदब और एहतराम को फरामोश नहीं कर सकती। जनाब ज़हरा भी इसी तरीके से यही अखलाक, यही प्यार और मोहब्बत। तो हमारे वालिदैन का किरदार भी ऐसा ही होना चाहिए कि प्यार और मोहब्बत। हिंदुस्तान पाकिस्तान ना बने रहें, नोक झोंक लड़ाई झगड़ा नाचाकी चीखना चिल्लाना, बच्चा टूट जाता है, बिखर जाता है। इस बिना पर वाकई अगर तरबियत करना चाहते हैं तो अहले बैत की तरफ आना होगा। हदीस के साथ इस तरबियत का बेहतरीन उसूल, बेहतरीन कानून है कि बच्चों की कैसे तरबियत की जाए। इसमें बहुत सारे नुकात हैं कि जो बहरहाल कलाम को तूलानी करने का और आपकी खस्तगी के सब बनेगा। उदारी बात, ये बच्चे बैठे हैं इनके लिए भी कोई ना कोई ऐसा कोई नुक्ता होना चाहिए कि बच्चे भी मुस्कुराने लगे। कहते हैं कि बच्चा और बंदर अगर चुप बैठे हो तो अब नॉर्मल होते हैं। बच्चे का काम उछलना कूदना है, बंदर का काम, अब बंदर आगे अदब और तहजीब लिया बैठ जाए तो आप शक करेंगे बंदर है या कुछ और है। बच्चा भी अगर शोर ना बचाए तो बच्चा नहीं है। दुरूद भेजे मोहम्मद वाले मोहम्मद पर। बेटा पानी दिएगा एक और दुरूद भेजे मोहम्मद वाले मोहम्मद। इस बना पर वालदेन का, माओं का किरदार क्या होना चाहिए? माओं का किरदार ये होना चाहिए कि वो घर की फिजा को ऐसा बनाएं कि शौहर जब आए, बच्चे जब आएँ तो उनको राहत और सुकून महसूस हो। जितने भी वसाइल हैं उनके पास, मैं कहूँ ये खालिसतन ख्वातीन से मुतालिक गुफ्तगू, अफसोस के वहाँ मौजूद नहीं है, लेकिन बहरहाल एक नुक्ता आपके जहनों में रहे और अगर आपको तौफीक हासिल हो कि आप घर जाकर अपनी ज़ौजा मोहतरमा तक, जिनकी है अब जिनकी नहीं वो दुआई कर सकते हैं कि अल्लाहुम्मा अज्जिल जी जल्दी से हमारी भी शादी करा दे। हो वो नुक्ता पहुँचाएँ जाकर कि घर की फिजा को ऐसा बनाया जाए, जब आप घर जाएं तो जाके ज़ौजा को सलाम करें, इस इंतज़ार में मत रहें, जाके काम कर। ये बात याद रखिए कि खातून आपके घर में कोई लौंडी गुलाम नहीं है, खुदा न खास्ता। अगर आप कपड़े धोने के लिए, खाना बनाने के लिए, सफाई करने के लिए, बच्चे पालने के लिए, दूध पिलाने के लिए, घर के मुख्तलिफ कामों को अंजाम देने के लिए मुलाजमा रखें, 5-6 मुलाजमा, आपकी पूरी तनख्वाह इन मुलाजमाओं में खर्च हो जाएगी। ये बेचारी बीवी सीधी सादी आपके चुंगल में आकर जीवन साथी बनकर मजाजी खुदा कहकर फंस जाती है, सारे काम मुफ्त हो मजानी फ्री फंड में अंजाम देती है, ना चीखती है ना चिल्लाती है ना सवाल करती है ना इतराज़ करती है, चुपचाप। वाकई ख्वातीन पर बड़ा जुल्म होता है हमारे माशरे में, और सबसे बड़ा जुल्म हम अपने घरों में अपनी ख्वातीन पे कर रहे होते हैं। एक बहुत ही ज़रीफ नुक्ता आपकी समाज की नज़र करना चाहता हूँ। घर के कामकाज औरत को नहीं थकाते, घर के कामकाज औरत को नहीं थकाते, इंसानों के रवैये औरत को थका देते हैं। मर्द का रवैया इन औरत को, बीवी को थका देता है। اولاد کا نامناسب رویہ، سلوک، بیہیویئر، برتاؤ خواتین کو مرجھا دیتا ہے عزیزان گرامی. لہذا اس گھمنڈ میں مت رہیں کہ جناب میں مرد ہوں مجھے سلام کیا جائے. رسول اللہ کی خدمت ایک شخص آیا، کہا کہ یا رسول اللہ میں جب گھر جاتا ہوں میری بیوی میرا استقبال کرتی ہے، ویلکم کرتی ہے، دروازہ کھولتی ہے، خوش آمدید کہتی ہے، جب جاتا ہوں تو خداحافظ کرتی ہے، بائے بائے کرتی ہے، مثال کے طور پر عرف عام میں کہ ساتھ ساتھ جاتی ہے، جب پریشان ہوتا ہوں تو کہتی ہے کہ تم دنیا کے لیے پریشان ہوئے ہو تو جان لو کہ خدا تمہارا رازق ہے، اور اگر یہ پریشانی آخرت کے لیے ہے تو خدا تمہاری پریشانی میں اضافہ کرے تاکہ تم اس پریشانی سے نجات پا کر عذاب جہنم سے بچ سکو. رسول اللہ نے ایک عجیب و غریب جملہ ارشاد فرمایا، فرمایا خدا کی تعلیمات پر عمل کرنے والے ہوتے ہیں ہر دور میں کچھ افراد، تمہاری بیوی انہی میں سے ایک ہے، عامل ہے، عامل یعنی عمل کرنے والی ہے. لہذا اس فکر میں نہ رہیں کہ جناب مجھے سلام کیا جائے، آپ جا کے سلام کریں، آپ جا کے گھر کے کام کاج کریں، آپ جا کے برتن اٹھا لیں. مگر قرآن کی آیت میں لکھا ہے کہ خواتین برتن دھوئیں گی شام کی رات کے، نہیں ایک دن آپ جا کے دھو دیں، کیا حرج ہے؟ امیر المومنین مل جل کے کام کرتے ہیں، ٹھیک ہے کہ اس کی ایک قسم کی اخلاقی طور پر وہی سمجھتی ہے پابند ہو جاتی مجھے کام کرنے چاہیے بغیر کسی اعتراض کے، لیکن بہرحال یہ چھوڑی ہے کہ آپ جو ہیں چودھری بن کے ہاتھ پہ ہاتھ رکھے اور ہم بیٹھ جائیں اور آپ کہیں جناب برتن دسترخوان بھی تم لگاؤ، دسترخوان بھی تم بڑھاؤ، برتن بھی تم نے دھونے، سب کچھ نہیں، اٹھ کے دو چار آپ کام کر لیں گے تو اس سے مردوں اس سے بچے سیکھیں گے گھر کے کہ باپ گھر کے کاموں میں توجہ دیتا ہے، بیوی کا کردار یہ ہونا چاہیے. مرد آئے تو یہ نہ ہو کہ جو لسٹ دی تھی وہ کہاں ہیں، پرچون سے پوری چیزیں پوری نہیں آئی ہیں، یہ نہیں لائے وہ نہیں لائے، نہیں، یہ پیار و محبت کا جو ماحول ہوگا یہ بچوں کو آپ کا حقیقی بچہ اور اولاد بنا دے گا. لیکن اگر پیار محبت نہ ہو، لڑائی جھگڑا ہو، تو پھر یہ بچے ہمیشہ اسی قسم کی چپکلش میں زندگی گزر بسر کریں گے اور پھر ان کی ذہنی جو تربیت ہوگی وہ افتراق، تذبذب اور ذہنی اذیت کے یہ شکار بچے ہوں گے، اور ان کی شخصیت کبھی مکمل نہیں ہو سکے گی، ان کی شخصیت میں ہمیشہ جھول رہے گا، نقص رہے گا. اس بنا پر یہ تربیت ہے کہ جس کی جانب ہماری توجہ ہونی چاہیے. اپنی انسان تربیت کرے، یہی نماز ہماری تربیت ہے، یہ وضو تربیت ہے، یہ اذان تربیت ہے. نماز کو توجہ سے پڑھا جائے، نماز کے معانی انسان کو یاد ہونے چاہیے کہ وہ کیا پڑھ رہا ہے، یہ تربیت ہے. لہذا اس نماز جماعت کو اہمیت دی جائے، بچوں کے لیے کوئی نہ کوئی ایسا نماز کے بعد کوئی نہ کوئی انتظام ہونا چاہیے کہ جو بچے 10-12-20 بچے آ رہے ہیں ان کے لیے کوئی قصہ، کوئی کہانی، کوئی لطیفہ، کوئی آیت، کوئی روایت، کوئی واقعہ، کوئی حکایت، کچھ نہ کچھ ان بچوں کے کانوں میں پہنچے تاکہ یہ جب گھر جائیں تو ان کے پاس ایک نیا علم ہونا چاہیے، ایک نئی بات ہونی چاہیے. ایسا نہیں ہو، ممکن ہے بچے شور کرتے ہوں، کرتے ہیں معمولاً، جو بزرگ حضرات ہوتے ہیں ان کو یہ بات بڑی ناگوار گزرتی ہے، ڈانٹ دیتے ہیں، ڈبٹ دیتے ہیں، آنکھیں دکھا دیتے ہیں. خدا نخواستہ کوئی بزرگ جو ہے بچوں کو ایک آدھ جی رسید بھی کر دیتا ہے، نہیں، پیار محبت سے. یہ بچہ اگر مسجد میں جوان نہیں ہوگا تو پھر یہ آگے جا کر اس کا رخ قلبوں اور شراب خانوں، خدا نخواستہ گناہوں کے مراکز کی طرف ہوگا. یہ شاید واقعی میں نے آپ کی جو کل رات مجلس سے تو وہاں بھی ذکر کیا تھا کہ آیت اللہ خامنائی امام جماعت تھے، ایک نوجوان آ گیا فیشن کر کے، اچھے کپڑے پہن کے، اب جب آ کے مسجد میں آ کے بیٹھ گئے ادھر، اب بزرگ جو گھور گھور کے دیکھنے لگے اس کو، یہ کون سی بلا آ گئی، پینٹ شرٹ پہن کے، جینس پہن کے، بال ایسے، چین ایسی، اور ہاتھوں میں اتنے رنگ کے چھلے، اور فلاں و فلاں. اب وہ بھی بیچارہ تھوڑا سا سہم گیا، میں پتہ نہیں کہاں آ گیا، کیا خطا کر دی میں نے. آیت اللہ خامنائی سمجھ گئے کہ معاملہ کچھ اور ہے، یہ بزرگ جن سے گھور گھور کے دیکھ رہے ہیں. فوراً کہا آج میں ایک نقطہ بیان کرنا چاہتا ہوں، بسم اللہ الرحمن الرحیم، آج میں ایک نقطہ بیان کرنا چاہتا ہوں، وہ نقطہ یہ ہے کہ آج ہماری مسجد میں ایک نوجوان فیشن کر کے آیا ہے، تو وہ نقطہ یہ ہے کہ ایک نوجوان فیشن کر کے بھی اللہ کی عبادت کر سکتا ہے۔ کیا ہوا؟ اتنا دل بڑا ہو گیا اس نوجوان کا، خوش ہو گیا۔ لیکن مجھے سے کوئی جاہل مولوی ہوتا، میاں یہ کیسے کپڑے پہنے ہوئے ہیں، یہ چینیں کیوں ڈالی ہوئی ہیں، یہ گریبان کیوں کھلا ہوا ہے، یہ بال ایسے کیوں بنے ہیں، تنگ جینس کیوں پہنی ہیں، فلاں کیوں کیا ہے، داڑھی کیوں نہیں رکھی ہے، دس قسم کے نہیں۔ تو پھر یہ امام جماعت کا کام ہے کہ وہ بچوں کو جذب کرنے کے لیے۔ دیکھیے معذرت کے ساتھ ہم نے ایک دن جانا ہے، میں چلا جاؤں گا، خدا امام جماعت کو طول عمر عطا فرمائے، انہوں نے بھی ایک دن جانا ہے، بزرگوں نے بھی ایک دن جانا ہے، بالآخر جانا ہے سب نے۔ اگر بچوں کی تربیت نہ ہوئی، نمازی نہ بنے، تو کون مسجد میں آئے گا؟ میں اکثر ایک جملہ ذرا مذاق کہتا ہوں کہ وہ کراچی کی فضا کے لیے، یہاں کے لیے تو نہیں، ماشاءاللہ یہاں سب سحر خیز ہیں، وہاں کیا ہوتا ہے کہ مسجد میں بوڑھے ہوتے ہیں، کوئی لاٹھی ٹیک کے عصا کے سہارے چل رہا ہوتا ہے، کسی کا پھیپھڑا خراب ہوتا ہے، کسی کا گردہ نکلا ہوا ہوتا ہے، کسی کا بائی پاس آپریشن ہوتا ہے، جو نوجوان ہوتی ہے وہ شب بجاری کر کے سو رہی ہوتی ہے امام حسین کی۔ امام زمان آئیں گے تو کیا ہوگا؟ جب کہیں گے امام مہدی ظہور ہو گیا ہے، تو یہ بیچارے جس کا گردہ خراب ہے، جو بیساکھی لے کے چل رہا ہے، جو لنگڑا کے چل رہا ہے، جس کا گردہ نہیں ہے، جس کا پھیپھڑا نہیں ہے، جس کے دل کا آپریشن، وہ تو بھاگ نہیں سکتا نا، قوم تو سو رہی ہے، امام کے سپاہی تو سو رہے ہیں، ابھی بیچارہ بزرگ جو ہے وہ کیا کرے گا؟ تو یہ بچے اگر ان کی تربیت نہ ہو تو یہ مسجدیں کیا ہے، خالی ہو جائے گی۔ امام خمینی کہتے ہیں یہ مورچے ہیں، ان کو آباد رکھو، بچوں کے لیے کوئی ایسا انتظام ہونا چاہیے ہر نماز میں، ایک آیت، ایک روایت، ایک واقعہ ایسا ہو کہ بچہ جذب ہو سکے مسجد کی جانب۔ اس لیے کہ جو ڈرامے، جو کارٹون حتیٰ کہ جو دکھائے جا رہے ہیں، ان کے پیچھے بھی نفسیاتی اعتبار سے بڑے بڑے ماہرین بیٹھتے ہیں، اور بچوں کے ذہنوں میں جنسیات کو فروغ دینے کے لیے اتنے غیر محسوس طریقے سے کارٹونوں کو دلکش انداز میں بنایا جاتا ہے کہ آپ تصور نہیں کر سکتے۔ ان کارٹونوں کے ذریعے سے بچوں کو جنسی بے راہ روی کی طرف رغبت دی جا رہی ہے، دلائی جا رہی ہے، غیر محسوس طریقے سے آپ کہاں تک بچائیں گے؟ لیکن اگر ان کی صحیح تربیت ہوگی، ایمان مضبوط ہوگا، تو پھر یہ آئندہ زندگی میں، آنے والے وقتوں میں، آپ ایک 4 سال کا بچہ ہو اور ایک بین الاقوامی شہرت یافتہ پہلے نمبر کا پہلوان آ جائے اور آپ کہیں کہ جناب اس بچے سے لڑو، تو یہ کوئی عقل مندانہ مقابلہ ہوگا؟ کہیں گے تمہیں شرم نہیں آتی کہ تم ورلڈ کلاس چیمپئن ہو اور اس 4 سالہ بچے معصوم سے لڑ رہے ہو؟ یہ کوئی مقابلہ ہے؟ برابری کا بھی مقابلہ نہیں ہے۔ حقیقتاً یہی ہو رہا ہے میڈیا پر، 4 سالہ بچے کے سامنے کارٹون اور ٹی وی اشتہارات بنانے کے لیے دنیا کے کئی کئی پی ایچ ڈی کرنے والے افراد، ایکسپرٹ ماہرین بیٹھتے ہیں اور ایک اشتہار بناتے ہیں، کئی ٹیمیں بیٹھتی ہیں، لباس کی ٹیم، میوزک کی ٹیم، اسکرپٹ لکھنے والی ٹیم، ڈیکوریشن کی ٹیم، میک اپ کی ٹیم، 10 ٹیمیں بیٹھ کر ایک اشتہار بناتی ہیں۔ مقابلہ کس سے ہے؟ 4 سالہ بچے سے۔ یہ شکست کھا جائے گا، لا محالہ شکست کھا جائے گا، یہ ٹی وی ایڈ دیکھے گا۔ ایک چھوٹی سی ایک مثال میں دوں اور پھر آپ کی زحمت کو تمام کروں۔ یہ جو عام ٹی وی اشتہار بنائے جاتے ہیں نا، اب ایک مشروب ہے جو لال رنگ کا ہے، اب اس کو جو ٹی وی اشتہار بنے گا، اس میں شربت پینے والا بھی لال رنگ کی شیروانی پہنے ہوا ہوگا، ہاتھ میں گلاس ہوگا شیشے کا، وہ بھی اس میں بھی لال رنگ جھلک رہا ہے، پیچھے جو کچھ بھی ہلکا پھلکا دکھایا جائے گا، اس میں بھی کچھ نہ کچھ لال رنگ کا عنصر ہوگا، تاکہ آپ کبھی ڈپارٹمنٹل اسٹور جائیں خریداری کرنے کے لیے، تو دور سے لال رنگ جیسے ہی آپ کو نظر آئے، فوراً غیر محسوس طریقے سے آپ کے ذہن میں اس شربت کا نام آ جائے گا، غیر محسوس طریقے سے۔ کیونکہ وہ اشتہار اتنی مرتبہ دکھایا جاتا ہے، ایک شربت ہے اس کا ایک نام ہے، ایک ہی اشتہار میں 10 دفعہ اس کی تصویر دکھائی جائے گی، اور یہ تصویر دکھانا جو ہے اس حد تک مؤثر ہوتا ہے، کہتے ہیں کہ ایک شخص کو ایک ٹی وی اشتہار دکھایا گیا جس میں صرف 2 تصویریں ایسی تھیں جس میں ایک گلاس دکھایا گیا تھا، یہ اشتہار اتنی مرتبہ اسے دکھایا گیا کہ یہ شخص جب وہاں سے اٹھا تو پیاسا تھا، کہ مجھے پیاس محسوس ہو، پیاس نہیں تھی، جھوٹی پیاس پیدا کر دی گئی یہ ٹی وی اشتہاروں کے ذریعے سے، اس میں صرف یہ اشتہارات، یہ میڈیا بہت برا کام کر رہا ہے، جھوٹی خواہشات آپ کے اندر پیدا کر رہا ہے، اور پھر اس کی جھوٹی فاسد سڑی ہوئی متعفن غذا آپ کو دے رہا ہے. کوئی بدبودار سڑا ہوا کھانا کھا سکتا ہے؟ ہرگز نہیں. وہ میڈیا جھوٹی بھوک پیدا کرے گا، جھوٹی پیاس پیدا کرے گا، اور اس کا سڑا ہوا پانی اور کھانا ہمیں دے رہا ہے، اور ہماری قوم اسے بہت شوق و رغبت سے کھا رہی ہے. لا محالہ، غیر محسوس طریقے سے اس کا نام آپ کے ذہن پہ نقش ہو جائے گا، جیسے ہی آپ گئے دکان پہ لال رنگ، آپ نہ چاہتے بھی آپ کے ہاتھ ادھر بڑھیں گے. یہ ہے ایڈورٹائزنگ، یہ ہے اشتہارات، یہ ہے میڈیا. لیکن اگر مسجد میں تربیت نہ ہو، مجلس میں تربیت نہ ہو، گھروں میں تربیت نہ ہو، دینیات سینٹر نہ ہو، بچوں کی دینی سطح کو افزائش دینے کے انتظامات موجود نہ ہوں، تو پھر یہ بچے ضائع ہو جائیں گے. لہذا یہ امام جماعت کا کام ہے، اہل محلہ کا کام ہے، بزرگوں کا کام ہے کہ یہاں پہ خواتین کے لیے انتظام ہونا چاہیے، جماعت کا، خواتین آئیں، خواتین جماعت میں شریک ہوں. مولانا 5 منٹ 7 منٹ، زیادہ نہیں، زیادہ نہیں، 5-7 منٹ جو ہے وہ گفتگو کریں، ایک روایت، ایک آیت ختم. میرے استاد کہا کرتے تھے کہ نماز با جماعت میں اغوا کرنا حرام ہے. ہم لوگ کہتے ہیں نماز با جماعت میں اغوا کرنا حرام ہے، کیا مطلب؟ کوئی مسجد میں بھی اغوا کرتے ہیں جماعت میں؟ کہیں گے جی ہاں، کچھ افراد یا کچھ مولوی حضرات اغوا کر لیتے ہیں. کیسے؟ نماز ظہر اثر کے، معذرت کے ساتھ، کسی کی طرف اشارہ نہیں ہے صاحب، ایک مجموعی صورت، آج میں دیکھ کے آؤں نماز جمعہ میں، 1 گھنٹہ پون گھنٹہ اشتہار، ایک اشتہار پہ اتنی جر و بحث کہ 31 کو پی رہے منگل ہیں، ایک اشتہارت کو 4 دفعہ پڑھا گیا، وہ بھی خواتین کے لیے. اور یہ بھی یقین ہے مجھے کہ جنہوں نے سنا ہے وہ جا کے اپنی خاتون کو نہیں بتائیں گے، اہلیہ کو، کہ میں یہ سن کے آیا ہوں کہ تم مسجد میں جاؤ. کئی مرتبہ ایک اشتہار کو، ایک ایسے اشتہار کو کہ جس کو پتا کہ کوئی مر جا کے اپنی زوجہ کو نہیں بتائے گا، اور اس پہ بھی بحث. پھر یہ جو ہوتا ہے نا، لوگ چلے جائیں گے، لہذا بیچ میں کھڑے ہو گئے آپ. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، شروع ہو گئے آپ. آپ کو سنانا ہے، آیت سنانی ہے، درس دینا ہے، اعلان کرنا ہے، آگاہی دینی ہے، اپ ٹو ڈیٹ کرنا ہے، علم دینا ہے. نماز عشاء ختم ہو جائے، بسم اللہ الرحمن الرحیم، میں کچھ خطاب کرنا چاہتا ہوں، جو حضرت اٹھ کے جانا چاہیں چلے جائیں. زبردستی اغوا کر کے ان کو روک کے رکھنا یہ درست بات نہیں ہے. ممکن ہے کوئی شخص چاہتا ہو کہ گھر میں کوئی ایمرجنسی ہو، کام ہو، چاہتا ہے کہ نماز جماعت کا، عشاء کا یا عصر کی نماز کا ثواب لے کے جائے، اب وہ مجبوراً آپ کے پاس بیٹھا ہوا ہے. لہذا یہ نہیں ہونا چاہیے ایک ایک اشتہار پر فلاں نے اتنے پیسے دے دیے، فلاں نے اتنے پیسے دے دیے، فلاں کیا یہ ہو رہا ہے، فلاں کیا وہ ہو رہا ہے. پرسوں فلاں علاقے میں 3 نمبر گلی مجلس ہوگی، اس میں فلاں صاحب مرثیہ پڑھیں گے، فلاں صاحب عزیزی صاحب پڑھیں گے، فلاں انجمن آئے گی، شہر کی مشہور معروف انجمن نواخوانی کریں گے. پوری قوم کو سنانے کی ضرورت نہیں، نوٹس بورڈ لگا دو، جس کو شوق ہے وہ پڑھ کے خود بخود پہنچ جائے گا. آپ 1,000,000 مرتبہ بھی سنائیں اور چاہیں کہ لوگ پہنچ جائیں، نہیں پہنچ سکتے. یہ گروگان گیری ہے، یعنی اغوا کے لوگوں کو روکنا نہیں. عشاء ختم ہوئی، السلام علیکم ورحمۃ اللہ وبرکاتہ، اللہ اکبر، اللہ اکبر، اللہ اکبر، اللہ اکبر، بسم اللہ الرحمن الرحیم. آج چاہتا ہوں 2 مسئلے بیان کروں، ایک مسئلہ یہ ہے کہ اگر یہ ہو جائے تو یہ کر لو، مسئلہ بھول جائے تو یہ کر لو، ختم. ایک روایت یہ ہے کہ مولا علی علیہ السلام نے فرمایا، یہ فرمایا ختم، بہت زیادہ ہوا، دو منٹ کی اس کی تشریح کر دی۔ یہ ہوگا کہ لوگ آپ کے عاشق ہوں گے، لوگ آپ کی گرویدہ ہوں گے، لوگ آپ کی جماعت میں رچ بڑھے گا۔ یہ مولانا بڑا سیٹ آدمی ہے، کیوں؟ ٹو دا پوائنٹ بات کرتے ہیں، مسجدوں کو آباد کریں، ٹیکنیکلی آباد کریں، بچہ یہاں آ کر خوف محسوس نہ کرے، بچہ آ کے یہاں پر راحت ہو، راحت محسوس کر، آرام ایسا محسوس کرے جو جیسے مچھلی پانی میں آ جائے۔ لہذا ان بچوں کے لیے دینیا سینٹر ہونا چاہیے، ان بچوں کے لیے آپ ہی نوجوانوں میں سے کوئی نوجوان کھڑا ہو، ایک ایک دن باندھ لیں، طے کر لیں، پیر کا دن میرا، منگل کے دن تمہارا، بدھ کا دن فلاں کا، جمعرات کے دن فلاں کا، چار دن پانچ دن بچوں کے لیے ایک گھنٹہ آدھا گھنٹہ ان کو قرآن سکھانا ہے، ان کو مثال کے طور پر انگلش سکھانی ہے، ان کو کوئی کام کرنا ہے۔ عزیزانِ گرامی، اگر آپ نے تربیت کا کام نہیں کیا، اخلاقی تربیت ہو، روحانی تربیت ہو، جسمانی تربیت ہو، سیاسی تربیت ہو، یا خاندانی تربیت ہو، اگر میں نے اور آپ نے کام نہیں کیا، تو آنے والے وقتوں میں ہماری نسلیں ہمارے ہاتھ سے نکل جائیں گی۔ اس کا آغاز مسجد سے ہونا چاہیے۔ خواتین کو مسجد میں لائیے، ان کے لیے حصہ بنائیے، ان کے لیے تعلیم دینیا سینٹر ہونا چاہیے۔ خواتین ہی اگر درس دیں، خواتین کو بہت اچھا ہے، نہیں ہے، پردے کے پیچھے موجود ہیں، مولانا خطاب کریں، ایک مسئلہ میری بہن یہ ہے، ختم ہو گئی بات۔ اس چیز میں شرم محسوس نہ کریں۔ اگر ہم اپنی مسجدوں سے اپنی ماؤں بہنوں کو دور کر دیں گے تو اپ ٹو ڈیٹ نہیں ہو سکیں گی، جب اپ ٹو ڈیٹ نہیں ہوں گی تو پھر وہ بچے کی تربیت نہیں کر سکتی۔ اب ظاہری بات ہے مولانا کے پاس کوئی جادوئی جھڑی تو نہیں ہے کہ یہاں سے بولیں زندہ جتنے بھی علاقے گھر ہیں سب میں جو خواتین کام کر رہی ہیں سب کے کانوں میں مولانا کی آواز پہنچ جائے، نہیں۔ لہذا کم سے کم ایک نماز میں ضرور شریک ہوں، نماز مغرب شام میں ضرور شریک ہوں، کہ افراد بھی زیادہ ہوتے ہیں، وقت بھی ہوتا ہے، نماز تمام ہوئی، ایک آیت، ایک روایت، ایک مسئلہ بیان کیا، یا بہت زیادہ ہوا تو ایک دو چار منٹ، پانچ منٹ کی گفتگو کی، قصہ تمام ہو گیا۔ لیکن ہمارے یہاں وقت اتنا برباد کر دیا جاتا ہے، چندے کا اعلان ہو رہا، فلاں صاحب نے سریہ دے دیا، اللہ ان کے دادا کو بخش دیا، اللہ ان کے تایا کو بخش دیا، اللہ ان کی، اچھا ایک بیماری اور ہے ہمارے یہاں، نماز جمعہ میں خود، یہاں مجھے نہیں پتا ہے یا نہیں ہے، یعنی اس علاقے میں، لیکن سورہ فاتحہ پڑھوانے کی بیماری، معذرت کے ساتھ، یہ بیماری ہے، نفسیاتی بیماری ہے۔ جب آپ نے کہہ دیا کل مومنین و مومنات، کل کا کیا مطلب ہے جی؟ سب، سب کا مطلب 2015 میں مرنے والے نہیں ہیں، سب کا مطلب کیا ہے؟ جملہ، کب سے؟ جب سے انسان اس دنیا میں آیا ہے، اور اس لمحے تک، اس لمحے تک جو مرحوم ہو گیا ہے۔ آپ نے کہا جملہ مومنین مومنات، ایک سورہ فاتحہ، پھر ٹرسٹی صاحب کے تایا کا انتقال ہو گیا ہے، ان کے لیے سورہ فاتحہ، پھر میری ساس کی خالہ کی نانی کا چہلو میں، ان کے لیے سورہ فاتحہ۔ یہ بیماری ہے۔ جب آپ نے یہ، تو آپ ہی کہیں کہ اللہ کو علم نہیں ہے کہ کل کا مطلب کیا ہوتا ہے، آپ اللہ سے بڑے عالم اور علامہ ہیں کہ اللہ کو پتہ ہی نہیں کل کسے کہتے ہیں، سب کسے کہتے ہیں، آل کسے کہتے ہیں، جمی کسے کہتے ہیں، جملہ کسے کہتے ہیں، تمام کسے کہتے ہیں، اللہ کو معلوم ہی نہیں، نعوذ باللہ۔ مجھے معلوم ہے، لہذا ایک مولانا حج پہ گئے، ان کو اتنی لمبی لسٹ دے دی، ہوتا ہے اب لوگوں میں، ایک حصہ بانٹتے ہیں، ایک تبرک دیتے ہیں اور 50 نام دے دیتے ہیں کہ فلاں بھی، فلاں بھی، چھوٹے بھائی بھی، منے بھائی بھی، منجلے بھائی بھی، یہ بھائی بھی، وہ بھائی بھی، اماں بھی، خالہ بھی، نہ کول کہہ دے، قصہ تمام، راحت کرے زندگی کو، دین کو آسان بنائیں۔ ان کو لسٹ جما دی، انہوں نے نہیں پڑھی، جیسے ہی نیچے اترے خواتین نے گھیر لیا، آپ نے ہمارے مرحوم کا نام نہیں پڑھا، آپ نے ہمارے مرحوم کا نام نہیں پڑھا، دوبارہ آئے کھیلنے لگے، اوپر پہنچے نہ پہنچے، ادھر نام پہنچ جائیں، آ کے دوبارہ سے بیچاروں نے لسٹ پڑھی۔ یہ حال ہے ہمارا، کل مومنین مومنات کہہ دیا، ختم مسئلہ، ختم ہو گیا۔ لیکن ہم سمجھتے ہیں کہ جب تک نام نہ لیا جائے، نہیں، کوئی مسئلہ نہیں ہے، ایسا نہیں کہ آسان بنائیں نماز کو، دین کو، اور اس ماحول کو۔ اللہ تعالیٰ سے دعا ہے کہ وہ ہم سب کو تربیتی اصولوں پر گامزن رہنے کی توفیق عطا فرمائے۔ ہم سب کو تربیت کرنے کے لیے، علم حاصل کرنے، اس پہ عمل کرنے کی توفیق عطا فرمائے. خداوندہ ہمیں قرآن و اہل بیت کی سیرت پہ چلنے اور اس کی ترویج و اشاعت کرنے کی توفیق عطا فرما. امام کے دور میں تعجیل فرما، ہم سب کو ان کے انصار و عوان میں شریک فرما. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ. اللہم صل علی محمد. کوئی سوال ہے؟ میں ایک جملہ کہتا ہوں، خدا نہ خواستہ کوئی سوال ہے؟ کوئی سوال نہیں ہے انشاءاللہ. بہت زیادہ مشکل بات بھی نہیں تھی، بہت سادی سادی بات تھی. اب یہ ہے کہ اس پہ عمل کیا جائے، اور میرا کام بہر وما علینا الا البلاغ، میرا کام پہنچا دینا تھا. عمل کرنا نہ کرنا، اس کو جامع عمل پہنانا، وہ آپ کا کام ہے. جی اگر اسے یہ علم ہو جائے کہ میری صلاحیتیں دبی ہوئی ہیں، اور وہ چاہتا ہے کہ اس کی صلاحیتیں ابھر کے سامنے آئیں، سب سے پہلے تو کہ اللہ سے لو لگائے کہ خداوندہ میرے والدین کسی نہ کسی بنا پر، حالاں وہ صحیح ہو غلط ہو، بہرحال میرے والدین سے وہ حق ادا نہیں ہوا، مجبور تھے، لاچار تھے یا اور وسائل تھے، جس بنا پر بھی، ہاں وہ قصور وار تھے یا نہیں تھے، میری صلاحیتیں دبی رہی. اب میں تجھ سے چاہتا ہوں کہ تو میری ہدایت ہو اور رہنمائی فرما. ایک بات یہ، صدق دل سے دعا کرے گا، دروازہ کھٹکھٹائے گا، جواب آئے گا. ایک چیز یہ. دوسری چیز یہ، کسی ایسے دانشور اور کسی ایسے عالم کے پاس جائے کہ جو اس کی صحیح رہنمائی کر سکے کہ اس کو اپنی چھپی ہوئی صلاحیتوں کو نکالنے کے لیے کیا کام کرنا چاہیے. اس بنا پر سب سے پہلی چیز خلوص نیت اور دعا ہے. دوسری چیز، والدین کے حق میں دعا کرے، اگر وہ قصوروار بھی ہوں، جب بھی ان کے لیے دعا کرے، اور اللہ سے دعا کرے کہ خداوندہ ان سے جو کمی کوتاہی رہ گئی ہے اور میری جو صلاحیتیں پروان نہیں چڑھ سکی، تو اپنی ربوبیت کے صدقے جو ہے میری ہدایت فرما. بر محمد وال محمد صلوات.
جی اپنے بچوں کو زیادہ جو دنیاوی تعلیم کے حوالے سے ہم بہت زیادہ کرنے کی کوشش کرتے ہیں، اچھے سے اچھے کسی پرائیویٹ والے میں اس کو دلائے، دینی والے سے جو ہے ہم سے قرآن کے حوالے سے کیا والدین کے جو ہے نا وہ ان کی ذمہ داری میں دنیاوی تعلیم سے زیادہ دینے میں کرتی ہے.
سوال یہ ہے کہ اکثر والدین بچوں کی دنیاوی تعلیم کے بارے میں بہت فکر مند نظر آتے ہیں، لیکن ان کی دینی تعلیم کے بارے میں فکر مند نظر نہیں آتے. بہرحال یہ بہت بڑا نقص ہے اور عیب ہے. دنیا میں تعلیم کے لیے توجہ ہونی چاہیے، انسان عصری علوم کو سیکھے، لیکن اس کے ساتھ ساتھ جو ہے وہ قرآن کی تعلیم، اخلاق کی تعلیم، نماز و روزے اور بعض حلال و حرام کی تعلیم، خصوصاً بچہ جب سن بلوغ کو پہنچتا ہے تو اس کی پاکی اور ناپاکی اور غسل اور وضو، یہ سارے مسائل اس کو ایک اچھے اور شائستہ انداز میں بیان کرنے چاہئیں. اس لیے کہ ماہرین نفسیات یہ کہتے ہیں، بچہ یا بچی جب سن بلوغ کو پہنچتا ہے تو اس میں ایک ہیجانی کیفیت ہوتی ہے، ایک تلاطم ہوتا ہے، ایک اضطراب ہوتا ہے. اس کو نہیں معلوم ہوتا یہ اضطراب کیا ہے، کیوں ہے. جو حضرت شادی شدہ ہیں وہ اس بات کو اچھی طرح جانتے ہیں کہ ان کے گھر والوں کی زندگی میں، خواتین کی زندگی میں ہر ماہ میں کچھ ایسے ایام آتے ہیں کہ ان میں اضطراب، بے چینی، تذبذب بڑھ جاتا ہے، وہ بعد بعد میں غصہ ہونے لگتی ہیں. یعنی ایک بڑی سطح کا انسان بھی بعض اوقات اس حالے سے گزرتا ہے، چہ جائے گی کہ وہ بچہ و بچی کے جو ابتدائی سالوں میں اس چیز کا مشاہدہ کر رہے ہیں، تو ان کے لیے توجہ کی ضرورت ہے. اس بنا پر ضروری ہے والدین کے لیے اس ہیجانی کیفیت کے لیے، ان کو احکام اسلامی کی تعلیم کے لیے اچھے شائستہ انداز میں ان کی رہنمائی کریں، تاکہ بچہ جو وہ گناہوں سے بچ سکے. اور اس کے ساتھ ساتھ جو ادوار مقرر کیے گئے بچوں کو نماز کا عادی بنانے کے لیے، اور دوسرے احکامات جو بیان کیے گئے احادیث اہل بیت علیہم السلام میں، ان کی رعایت کیجئے اور اسی حساب سے. بعض اوقات یا ہم بچوں کو بالکل چھوڑ دیتے ہیں، یا بچے پہ بہت ہی زیادہ برڈن اور بوجھ ڈال دیتے ہیں. بچے سے کہتے ہیں حفظ کراؤ، بچہ آیا مہمان کے سامنے، بٹن دب، بچہ بیٹا بیٹا شروع ہو جاؤ. اب بچہ بیچارہ جو ہے وہ شروع ہو گیا ہے، यह हम काम नहीं करते, ये कर रहे होते बहुत ही एक्स्ट्रा ऑर्डनरी करने की कोशिश कर रहे होते। नहीं, हर बच्चों का हिफ्ज ना करा जाए। हाँ वाकई जो बच्चा मिसाल के तौर पर उसमें सलाहियत है कि हिफ्ज कर सकता है वो हिफ्ज करे, वो इसलिए ज़रूरी नहीं कि सारे बच्चों को पूरा कुरान हिफ्ज करा जाए। चार सूरे, दो सूरे, दस पारे, दो पारे, छः पारे हिफ्ज कराए। ज़बरदस्ती बच्चों पर थोपने की कोशिश मत करें कि हम ये बताएं कि मेरा बच्चा इतना इस्लामी है, मेरा बच्चा ये दुआ जानता है। दुआ याद कराना अच्छी बात है, लेकिन खुद नुमाई के लिए बच्चे को ज़बरदस्ती इजाफी बोझ डालना ये दुरुस्त नहीं है। तो दीनी तालीम में भी तवाज़ुन होना चाहिए, दुनियावी तालीम में भी तवाज़ुन होना चाहिए। और दीनी तालीम का सबसे बेहतरीन मरकज़ आपका अखलाक और किरदार और आपका घर और घराना है, जहाँ पर आप और आपकी जौजा, मियाँ बीवी, माँ बाप, वालदैन, सरपरस्त, गार्डियंस जो हैं ये काम बेहतर अंदाज से कर सकते हैं। पर मोहम्मद वाले मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम।